केही महिना अघि जोसेफ राईले अयुबबारे दिएको टिप्पणीले सामाजिक सञ्जालमा ठुलो चर्चा पायो। तपाईँलाई अयुबको कथा थाहा छ होला। उज देशमा अयुब नाउँ भएका एकजना मानिस बस्थे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। सो पूर्वका सबै मानिसहरूमध्ये अयुब सबैभन्दा महान थिए। तर एक दिन सबीहरू र कल्दीहरूले आक्रमण गरी उसको सबै थोक लगे। छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दै थिए। त्यसै बेला मरुभूमिबाट अचानक आँधी बेहरीहरू आएर घरको चारै कुना मान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मारियो। यो सुनेर अयुब उठे र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरेर भुइँमा घोप्टो भएर दण्डवत गरे भने म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो। परमप्रभुको नाउँ धन्यको होस्। जोसेफ राई भन्छन् परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो भनेर अयुबले गल्ती गर्यो। राईको अनुसार, जोसेफ राईको अनुसार परमेश्वरले अयुबका सन्तानहरू लानुभएको थिएन। राईको अनुसार अयुब कष्टको समयमा राम्रोसँग सोच्न नसक्ने अवस्थामा थिए। उसको दिमागले राम्रोसँग काम गरिरहेको थिएन। त्यसैले मनमा जे जे आयो त्यही त्यही बोलियो। र राईको निष्कर्ष यो थियो, अयुबको यो अभिव्यक्ति सत्य थिएन, त्यसकारण बाइबलमा लेखिएका सबै कुरा सत्य हुँदैनन्। राईको भनाइको तात्पर्य यो थियो कि बाइबलमा सैतानका शब्दहरू पनि छन् अनि सैतानले बोलेका कुरा परमेश्वरको वचन होइन। उदाहरणका लागि सैतानले आदम र हव्वालाई भनेको कुरा झुट थियो, त्यसकारण बाइबलमा लेखेका सबै कुरा सत्य हुँदैनन्। यो तर्क केही हदसम्म बुझ्न सकिन्छ। तर मलाई बढी चिन्तित बनाउने कुरा भनेको जोसेफ राईको कष्टप्रतिको दृष्टिकोण हो। उसको बुझाइमा कष्ट कहिल्यै परमेश्वरको योजना होइन। परमेश्वरको इच्छा योजना भनेको त केवल समृद्धि हो, स्वास्थ्य हो। सो जोसेफ राईको विचारमा अयुबले परमेश्वरलाई दोष दिएर गल्ती गरे। परमेश्वरको इच्छा अयुबलाई समृद्ध बनाउनु थियो, तर सैतानले अयुबको धन सम्पत्ति र परिवार खोस्यो र अयुबले त्यसको दोष भने परमेश्वरलाई लगाए। तर प्रिय, धर्मशास्त्रले आफै गवाइदिन्छ, विशेष गरी पद 22 अयुब एक अध्यायको पद 22 कि यी सबै कुरामा अयुबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्। यसको अर्थ अयुबले परमेश्वरलाई दोष लगाएनन्। परमेश्वरले दिनुभयो र परमेश्वरले लानुभयो भने अयुबले भनिरहँदाखेरि उसले वास्तवमा सत्य कुरा बोलिरहेको थियो अनि बाइबल अयुबको यो अभिव्यक्तिसँग समर्थन जनाउँछ। अयुबले यसो भनेन, परमेश्वरले दिनुभयो तर सैतानले लग्यो। यदि तपाईँको बाइबलमा त्यसो लेखेको छ भने मलाई देखाउनुहोस्। तर अयुबले यसो भन्छ कि परमेश्वरले दिनुभयो अनि परमेश्वरले लानुभयो। हामी कहाँ दुःख कष्ट विभिन्न माध्यमद्वारा आउन सक्छ, जस्तै रोग, विराम, प्राकृतिक विपत्ति, प्राकृतिक प्रकोप वा अरूका दुष्ट कार्यहरूद्वारा। तर अन्तत यसलाई परमेश्वरले नै पठाउनुहुन्छ, परमेश्वरले नै पठाउनुहुन्छ। परमेश्वरको सार्वभौमिकताभन्दा बाहिर केही पनि हुँदैन। सन् 1758 जोनाथन एडवर्ड्स, एकजना प्रभुका जन पास्टर, उहाँको मृत्युपछि उनकी पत्नी सारा एडवर्ड्सले आफ्नी छोरी एस्थर एडवर्ड्स बर्लाई एउटा भावुक पत्र लेखेकी थिइन्। उक्त पत्रको एउटा अंश यस्तो छ, म के भनौँ, पवित्र र असल परमेश्वरले हामीलाई कालो बादलले ढाक्नुभएको छ। हे प्रभु, हामीले तपाईँबाटको छडीलाई चुम्बन गर्न सकौँ अनि तपाईँका निर्णयहरूमा प्रश्न नगरी मौन भएर बस्न सकौँ। यो प्रभुको काम हो। म उहाँको भलाइप्रति कृतज्ञ छु कि उहाँले तिम्रो बुबालाई यति लामो समयसम्म हामीसँगै रहन दिनुभयो। तर मेरो परमेश्वर जीवित हुनुहुन्छ र उहाँको उपस्थितिले मेरो हृदयलाई सान्त्वना दिनेछ। आहा, मेरो पति र मेरो तिम्रो बुबाले हामीलाई कति धेरै विश्वास, प्रेम र शिक्षा छाडेर जानुभएको छ। हामी सबै परमेश्वरलाई सुम्पिएका छौँ अनि म उहाँमा छु अनि म त्यहीँ हुन मन पराउँछु। के कष्टप्रतिको तपाईँको दृष्टिकोण पनि यस्तै छ कि यो तपाईँको पनि विश्वास हो कि आशिष जस्तै दुःख कष्ट पनि परमेश्वरको हातबाट आउँछ। म तपाईँले कष्टलाई एक दुर्भाग्यको रूपमा लिनुहुन्छ जसमा परमेश्वर कुनै हात छैन, परमेश्वर कुनै नियन्त्रण छैन। मानौ उहाँले यो हुन दिन चाहनुहुन्न थियो तर उहाँले नचाहँदा नचाहँदै हुन गयो, वा उहाँको दृष्टिकोणबाट उहाँको नियन्त्रणबाट चिप्लियो। म तपाईँ भन्नु होला होइन होइन, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, कष्ट उहाँको दृष्टिबाट लुकेको छैन, उहाँले यसलाई आउँदै गरेको देख्नुहुन्छ र अनुमति दिनुहुन्छ आउनलाई। उहाँले रोक्नुहुन्न, कष्ट आउँदै गरेको देख्नुहुन्छ, अनुमति दिनुहुन्छ। उदाहरणको लागि परमेश्वरले कोरोना भाइरस आउँदै गरेको देख्नुभयो, त्यसैले उहाँले त्यसलाई आउने अनुमति दिनुभयो। परमेश्वरले दुर्घटना आउँदै गरेको देख्नुभयो, उहाँले रोक्न सक्नुहुन्थ्यो तर त्यसलाई आउने अनुमति दिनुभयो। परमेश्वरले मृत्यु आउँदै गरेको देख्नुभयो र उहाँले त्यसलाई आउने अनुमति दिनुभयो। परमेश्वरले गरिबी आउँदै गरेको देख्नुभयो, उहाँले अनि त्यसलाई अनुमति दिनुभयो। परमेश्वरले क्यान्सर आउँदै गरेको देख्नुभयो, उहाँले अनुमति दिनुभयो। परमेश्वरले मृगौला फेलियर आउँदै गरेको देख्नुभयो अनि उहाँले अनुमति दिनुभयो। परमेश्वरले माइग्रेन आउँदै गरेको देख्नुभयो अनि उहाँले अनुमति दिनुभयो। उहाँले सबै देख्नुभयो र अनुमति दिनुभयो। के तपाईँको ईश्वरशास्त्र यस्तै छ? यही ईश्वरशास्त्र धेरै जस्तो क्रिस्चियनहरूमा पाइन्छ होइन र? परमेश्वरले केवल अनुमति मात्र दिनुहुन्छ तर परमेश्वरले त्यसको डिजाइन गर्नुहुन्न, त्यसको प्लानिङ गर्नुहुन्न, परमेश्वरले त्यसलाई ल्याउनुहुन्न। तर मेरो प्रश्न यो छ, यदि परमेश्वरले खालि अनुमति मात्र दिनुहुन्छ भने कष्ट चाहिँ कहाँबाट आउँछ? कष्टको पछाडि को छ? के परमेश्वर बाहेक अरू कोही छ? अहँ छैन, अहँ कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ, परमप्रभु आफै घोषणा गर्नुहुन्छ यसैया 44:8। परमेश्वर सबै घटनाहरू र परिस्थितिहरूमाथि शासन गर्नुहुन्छ। हरेक परीक्षा, हरेक कष्ट, हरेक रोग, पीडा परमेश्वरको प्रबन्धभन्दा बाहिर छैन। प्रियहरू, परमेश्वरले केवल कष्टलाई आउने अनुमति मात्र दिनुहुन्न, उहाँले यसलाई ल्याउनु पनि हुन्छ। उहाँले यसलाई आफ्नो असल उद्देश्यका लागि डिजाइन गर्नुभएको छ। सायद आजको वचनले तपाईँको ईश्वरशास्त्र उथलपुथल हुन्छ होला, अपसाइड डाउन हुन्छ होला र होस् भन्ने मेरो प्रार्थना र मेरो इच्छा। आउनुहोस् हामी उत्पत्ति 45:50 यो सत्यतालाई हामी हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा उत्पत्ति 45 पठाउनुहोस्। हामी 45:16-50 पुरै हामी सिध्या आउनेछौँ। यदि यो फ्यानहरूले तपाईँलाई वचन सुन्नलाई बाधा दिन्छ भने कृपया फ्यानहरू मार्नुहोस् भन्ने म तपाईँलाई अनुरोध गर्न चाहन्छु। यदि म यहाँबाट पसिना पसिना भएर प्रचार गर्न सक्छु भने उभिएर बसेर पसिना पसिना भएर सुन्न किन सक्नुहुन्न? सो मेरो आग्रह छ, पसिना आओस् तर वचन सुन्नलाई फ्यानले बाधा नदियोस्। सो 45:50 आज हामी उत्पत्तिबाटको वचनको श्रृङ्खलालाई अन्त गर्दैछौँ र उत्पत्तिको पुस्तकलाई अन्त गर्दै गर्दा हामी एउटा ठुलो विचार लिएर घर फर्किनेछौँ। एउटा ठुलो ठुलो विचार लिएर, बिग आइडिया, मुख्य विचार लिएर। परमेश्वरले सबै कुरा हाम्रो भलाइ र आफ्नै महिमाको लागि गर्नुहुन्छ। वास्तवमा उत्पत्ति 37:50 मुख्य ईश्वरशास्त्र नै हो। परमेश्वरले सबै कुरा हाम्रो भलाइ उहाँका मानिसहरूको भलाइ, उहाँको जनहरूको भलाइ, ख्रिस्टको रगतले किनिएका मानिसहरूको भलाइ, चर्चको भलाइ, उहाँ भेडाहरूको भलाइ र उहाँको आफ्नै महिमाको लागि गर्नुहुन्छ. God works all things together for our good and His glory. परमेश्वरले सबै कुरा हाम्रो भलाइ र उहाँको महिमाको लागि गर्नुहुन्छ. सैतानले होइन, भाग्यले होइन, दैव संयोगले होइन, तर परमेश्वरले गर्नुहुन्छ सबै कुरा. He does everything. God works all things together for our good and for His glory. सो आजको मेरो योजना यस प्रकार छ. हामी 45-50 यहाँ जम्मा 6 अध्यायहरू कभर गर्दैछौँ, तर हरेक पदलाई हामी विस्तारमा व्याख्या गर्न गइरहेको छैनौँ. भरै बच्न सकिँदैन, नत्र भने 5 बज्नेछ. त्यसैले हामी गत हप्ता चाहिँ गर्नेछौँ, तर यसपटक अलिक फरक तरिकाले गर्नेछौँ. म मुख्य घटनाहरूलाई 3 शीर्षक अन्तर्गत संक्षिप्तमा प्रस्तुत गर्नेछु, र त्यसपछि उत्पत्ति 50 अध्यायको 20 पदमा बढी चर्चा गर्नेछु. बुझ्नुभयो हाम्रो प्लान आजको लागि? सो पहिले 45-50 अध्यायसम्मको मुख्य घटनाहरूलाई हामी हेर्नेछौँ सारांशमा, र त्यो 3 शीर्षक अन्तर्गत हामी हेर्नेछौँ. पहिलो बसोबास, दोस्रो आशिष, र तेस्रो मृत्यु. बसोबास, आशिष र मृत्यु. बसोबास, याकुब र उनका सम्पूर्ण परिवार मिश्रमा बसोबास गर्छन्. आशिष, याकुबले आफ्ना छोराहरूलाई आशीर्वाद दिन्छन्. र मृत्यु, याकुब र योसेफ दुवैको मिश्रमा नै मृत्यु हुन्छ. यो 3 घटनालाई हामी हेर्नेछौँ, अनि कथाको सारांश प्रस्तुत गरिसकेपछि हामी हाम्रो ध्यान उत्पत्ति 50 अध्यायको 20 पदमा केन्द्रित गर्नेछौँ. सो आउनुहोस् कथाको सारांशबाट सुरु गरौँ. सारांश नम्बर 1, बसोबास. याकुब र उनका सम्पूर्ण परिवार मिश्रमा बसोबास गर्छन्. योसेफले आफ्ना दाजुहरूलाई कनान फर्कन र आफ्ना बुबा याकुब र सम्पूर्ण परिवारलाई मिश्रमा ल्याउन आज्ञा दिए. जब उनीहरू कनानतर्फ जाँदै थिए, उनीहरूले सम्भवतः याकुबलाई यो खबर कसरी बताउने भनेर छलफल गरिरहेका थिए, किनकि पहिले योसेफ मरेको त्यो झुटो खबर पुर्याउने पनि यही दाजुभाइहरू थिए. अब त्यही मुख लिएर कसरी बाउलाई योसेफ जीवित भएको कुरा सुनाउने होला? र अन्तत उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा कहाँ अथवा याकुब कहाँ फर्किन्छन् र उनीहरूले याकुबलाई खबर बताउँछ. पद 25 हेर्नुहोस् न, 45 अध्यायको पद 25. यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकुब कहाँ आए. उनीहरूले तिनलाई भने, योसेफ त अझै जीवितै रहेछन् र मिश्रको अधिपति तिनै नै भएका रहेछन्. तर याकुबले तिनीहरू कुरा पत्याएनन्. जब उनले योसेफले पठाएका मिश्रका त्यो गाडाहरू देखे नै मात्र उनले विश्वास गरे, पत्याए. सो त्यसपछि याकुबलाई थाहा भएको उसको छोराहरूले मजाक गरिरहेका थिएनन्, किनकि त्यस्ता गाडाहरू उनले कनानमा कहिले पनि देखेका थिएनन्. त्यो ती गाडाहरू यसो हेर्दा कति पनि त्यो कनानै देखिँदैन थियो. गाडाहरू मिश्रको हो भनेर स्पष्ट देखिन्थ्यो, सायद त्यहाँ स्टिकरहरू थियो. आजको भाषा भन्यो भने नम्बर प्लेट फरक थियो, र चालकको सिटको त्यो गाडी पनि दायाँतिर थियो, र त्यो गाडीको पछाडि, गाडाको पछाडि धेरै भनाइहरू लेखिएको थियो. म प्राय गाडी यात्रा गर्दाखेरि टेम्पोको पछाडि, ट्याक्सीको पछाडि त्यो लेखेको त्यो हुन्छ नि लाइनहरू पढ्न खुबै मजा लाग्छ. एउटा अस्ति भर्खर मैले पढ्दै थिएँ, मेरो माइन्डबाट कहिले पनि हट्दैन थियो, म बुझ्दिनँ भने त के हो, तर के लेखेको तपाईँलाई थाहा छ. ट्याक्सीको पछाडि, पुरानो ट्याक्सी थियो, पुरानो, जिन्दगानी झिङ्गलाला. वाउ, जिन्दगानी झिङ्गलाला. सो याकुबले जब त्यो गाडाहरू देख्यो अनि चाहिँ उसले पत्याएको देखिन्छ. अनि याकुब अर्थात् इस्रायलले भने, यति भए मलाई पुग्यो, मेरो छोरा योसेफ जीवितै रहेछ, म जानेछु र म मर्नुभन्दा अघि त्यसलाई हेर्नेछु. तर त्यहाँ एउटा फेरि अर्को समस्या थियो. याकुब मिश्र जान हिचकिचाउन थाले, किनकि परमेश्वरले पहिले इसाकलाई अनिकालको समय मिश्र जानबाट रोक्नुभएको उनलाई थाहा थियो. मिश्र जानुभन्दा पहिले उससँग कन्फर्मेसन पर्थ्यो कि परमेश्वर याकुब मिश्र गएको चाहनुहुन्छ. त्यसकारण यो समाधान, समस्यालाई समाधान गर्न राति दर्शनमा परमेश्वर इस्रायलसँग अथवा याकुबसँग बोल्नुभयो. 46 अध्यायको दुई पददेखि हेर्नुहोस् न, याकुब याकुब भने तिनलाई बोलाउनु भयो, अनि तिनले भने म यही छु। उहाँले भन्नुभयो म परमेश्वर तेरा बुबाको परमेश्वर हुँ, मिश्रमा जान नडर, किनकि त्यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु, म तँसँग मिश्रमा जानेछु र म तँलाई निश्चय नै फेरि फर्काइ ल्याउनेछु। अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरो आँखा छोपिदिनेछ। त्यसपछि याकुब आफ्नो सन्तान पशु र सम्पूर्ण सम्पत्तिसहित मिश्रतर्फ लागे। मिश्रमा बसाई सरेका र बसेका कुल मानिसहरूको सङ्ख्या 70 थियो। अन्तत याकुब र योसेफको पनि पुनर्मिलन हुन्छ, भाउ छोराको भेट हुन्छ। योसेफ र याकुबको भेट भइलगति उनीहरूले एकअर्कालाई अँगालो हाल्छन् र लामो समयसम्म अँगालोमै बाँधिएर हुन्छन्। त्यसपछि मिश्रको गोसेनमा इस्रायलीहरूले बसोबास गरे र तिनीहरूले त्यहाँका जग्गा जमिन आफ्नो अधिकारमा लिए, अनि त्यहाँ तिनको फलिफाप भएर सङ्ख्यामा वृद्धि ज्यादै वृद्धि हुँदै गयो। तर उनीहरूको बसोबास अस्थायी उद्देश्यको लागि मात्र थियो, उनीहरू सधैँको लागि मिश्रमा बसोबास गर्न गएका थिएनन्। अन्तिम स्थायी त्यो पर्मानेन्ट बसोबास भविष्यमा आउन बाँकी नै थियो। यो कुरा याकुबले आफ्ना छोरालाई दिएको आशीर्वादमा स्पष्ट रूपमा देखिन्छ। सो दोस्रो शीर्षक आशीर्वाद, याकुबले आफ्नो छोराहरूलाई आशीर्वाद दिएका, विशेष गरी 48 र 39 अध्यायमा यो आशीर्वाद हामी उल्लेख गरेका हामी पाउँछौँ। याकुब निकै बुढो भइसकेका थिए र तिनले मर्ने बेला पनि नजिक भइसकेको थियो, उनको मर्ने बेला पनि निकै नजिक भइसकेको थियो। आफ्नो मृत्युलाई ध्यानमा राखेर उनले आफ्नो छोरा योसेफलाई बोलाएर आफूलाई कनानको त्यो भूमिमा आफ्ना पूर्वजहरूसँगै ले गाड्न आग्रह गरे। योसेफले उनको यो अनुरोध पुरा गर्ने बाँचा गरे। त्यसपछि याकुबले एकपछि अर्को गर्दै योसेफ र आफ्ना अन्य छोराहरूलाई आशीर्वाद दिए। याकुबले आफ्ना छोराहरूमाथि त्यो घोषणा गरेका आशीर्वादहरूमध्ये यहुदालाई दिएको आशीर्वाद विशेष रूपमा उल्लेखनीय छ। हामीले यो सम्झनुपर्छ कि परमेश्वरले अब्राहमलाई ठुलो जाति बनाउने, देश दिने र ऊद्वारा नै पृथ्वीको सबै कुलले आशिष पाउने प्रतिज्ञा गर्नुभएको थियो, उत्पत्ति 12 एकदेखि 3 पदमा। सो यो प्रतिज्ञा इसाक हुँदै याकुबबाट यहुदासम्म पुग्यो र अब यहुदालाई याकुबले कसरी आशिष दिन्छ हामी हेर्नेछौँ। 49 अध्यायको 8-10 पद, मैले 39 भनिरहेको छु भने तपाईँले त्यसलाई 48-49 सुन्नुहोला। सो 49 अध्यायको 8-10 पदसम्म, ए यहुदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरो बुबाका तेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्, यहुदा सिंहको डमरू हो, ए मेरो छोरो, शिकारबाट त आएको छस्, त्यो निहुरिन्छ र सिंह चाहिँ लोटिरहन्छ, सिंह चाहिँ कसले त्यसलाई उठाउने आँट गर्छ, यहुदाका हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हट्ने छैन जबसम्म त्यसका मालिक आउँदैन र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। अर्को शब्दमा यहुदाको वंशबाट आउने सन्तान सधैँभरि शासन गर्ने राजा हुनेछन् र ऐतिहासिक रूपमा इस्रायलको इतिहासमा जब हेर्छौँ भने त्यो राजा दाउद हो भने हामी देख्छौँ, जो यहुदाको वंशबाट आउँछ र अन्तत दाउदपछि अन्तत ख्रिस्ट राजाहरूका राजा पनि यहुदाको वंशबाटै आउनुहुन्छ। जब हेरोदले ख्रिस्टलाई के तिमी राजा हौ भनेर सोधे, यीशुले यसो भन्दै जवाफ दिनुभयो, तपाईँ आफैले भन्नुभयो, यीशुले आफू राजा हौ भनेर स्वीकार गर्नुभयो। तर उहाँको राज्य यो संसारको राज्य जस्तो होइन, यो संसारका राजाहरूको शासन जस्तो भए उहाँको शासन सांसारिक शक्तिद्वारा सीमित छैन, उहाँ साँचो राजा हुनुहुन्छ जसका अघि अन्तत सबै राजाहरू सबै शासकहरू सबै मानिसहरू झुक्नेछन्। यहुदाको हातबाट राजदण्ड कहिले हट्ने छैन भने याकुबले यहुदा दिएको आशीर्वाद अन्तत ख्रिस्टमा पुरा भएको छ, किनकि यीशु यहुदाको कुलको सिंह हुनुहुन्छ। संसारको सबै अन्य राजा राज्यहरू ढल्नेछन् तर ख्रिस्टको राज्य सधैँभरि अडिग रहनेछ। ख्रिस्ट मर्नुहुने थुमा मात्र हुनुहुन्न तर राज गर्ने शासन गर्ने सिंह पनि हुनुहुन्छ, यहुदाको सिंह। एक दिन परमेश्वरका मानिसहरू फारोको अधीनमा हुने छैनन् तर उनीहरू सिधै परमेश्वरद्वारा शासित हुनेछन्, परमेश्वर उनीहरूको राजा हुनेछ र उनीहरू उहाँको प्रजा। सो यो प्रतिज्ञा ख्रिस्ट राजा मार्फत पुरा हुनेछन्, जसले यसलाई वास्तविकता बनाउनको लागि संसारमा आजमा 2000 वर्ष पहिले दुःख भोग्नुभयो र मर्नुभयो। र तेस्रो यहाँ मृत्यु हामी देख्छौँ, याकुब र योसेफ दुवैको मिश्रमा नै मृत्यु हुन्छ। याकुबले ख्रिस्ट एक दिन आउनेछन् भन्ने कुरा जानेको थियो र उसले टाढाबाट उहाँलाई विश्वासद्वारा हेरे र अन्तत संसारबाट बिदा भए। योसेफले याकुबलाई अब्राहमले त्यो हितीहरूबाट खरिद गरे किनेको त्यो कनान देशमा अवस्थित त्यो समाधि स्थलमा त्यो लगेर अब्राहम र इसाकको छेउमा गाडे। त्यसपछि योसेफ पनि 110 वर्षको उमेरमा बिते र मिश्रमै गाडिए। आफ्नो मृत्यु अघि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, पद 24 50 अध्यायको 24 हेर्नुहोस् त, तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, मेरो मर्ने बेला भयो तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर विचार गर्नुहुनेछ र उहाँले अब्राहम इसाक र याकुबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ। अनि योसेफले इस्रायलका सन्तानलाई शपथ खाएर खान लाएर भने, परमेश्वरले तिमीहरूको हेरविचार गर्नुहुनेछ र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु। योसेफलाई थाहा थियो कि कथा समाप्त भएको थिएन, स्टोरी अझै पनि बाँकी थियो। यद्यपि इस्रायलहरू अब्राहमलाई गरिएको प्रतिज्ञा अनुसार सङ्ख्यामा थुप्रै भइसकेका थिए, उनीहरू अझै भने उनीहरू मिश्र देशमै बसोबास गरिरहेको थिए, उनीहरू आफ्नै देशमा थिएनन्। तिनीहरू कनान फर्किनु आवश्यक थियो र एक दिन परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिई प्रतिज्ञा गरेको देशमा लैजानुहुनेछ। त्यो आशासँगै उत्पत्तिको पुस्तकको अन्त हुन्छ। जब प्रस्थानको पुस्तक सुरु हुन्छ हामी देख्छौँ कि परमेश्वर पहिले नै त्यो इस्रायलहरूले आफ्नो जनहरूलाई मिश्रबाट त्यो मोसाको नेतृत्वमा त्यो छुटकारा दिन अथवा मिश्र देशको दासत्वबाट बाहिर ल्याउन उहाँले काम गरिराख्नु भएको छ। तर अहिलेको लागि तिनीहरू आफ्नो प्रतिज्ञा गरेको त्यो घरको प्रतीक्षा गर्दै परमेश्वरका जनहरूका रूपमा त्यो विदेशी त्यो प्रवासी भई मिश्रमा नै रहनु पर्थ्यो। एक दिन परमेश्वरका जनहरूले आफ्नो त्यो निर्वासनको त्यो स्थान छोड्नेछन् र सधैँका लागि उहाँको शासन र आशिष अन्तर्गत जीवन बिताउनेछन्। प्रिय, हामी पनि इस्रायलहरू जस्तै नै छौँ, हामी पनि संसारमा एक तीर्थयात्री हौँ, हामी पनि संसारमा प्रवासी हौँ, हाम्रो धन्यको त्यो घरको प्रतीक्षामा हामी बाँचिरहेको छौँ। एक दिन तुरही बज्नेछ र ख्रिस्ट फर्किआउनुहुनेछ र हामी अहिले जहाँ छौँ आत्मिक रूपमा अर्थात् स्वर्गमा, त्यहाँ हामी शारीरिक रूपमा पनि पुग्नेछौँ हुनेछौँ, हामी पिताको घरमा प्रवेश गर्नेछौँ। त्यसैले हामी ख्रिस्टियनहरूको लागि मृत्यु हार होइन तर जित हो, हाम्रो अनन्त विजयतर्फको एउटा यो यात्रा हो। तर याकुबको मृत्यु र योसेफको मृत्युको बिचमा घटेको त्यो घटना एकदम महत्त्वपूर्ण छ र यो उल्लेख गर्न आवश्यक छ। जब योसेफको दाजुहरूले आफ्नो बुबाको मृत्यु भएको देखे तब केही भयो, 50 अध्यायको 15 देखि 21 पदसम्म हामी हेर्नेछौँ, अनि यसमै आजको हामी अधिकांश समय बिताउनेछौँ। उत्पत्ति 50 अध्यायको 15 देखि 21 बुबाको मृत्यु भएको देखेर योसेफका दाजुहरूले आपसमा भने, 15 पद, सायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ, यसै कारण उनीहरूले यसो भनेर योसेफका खबर पठाए, मर्नुभन्दा अघि तपाईँका बुबाले यस्तो प्रतिज्ञा गर्नुभएको थियो, तिमीहरूले योसेफलाई भन, कृपा गरी उनीहरूले तिमीसँग गरे खराबी गरेकोमा तिम्रा दाजुहरूको अपराध क्षमा गर। अब बिन्ती छ, कृपा गरी तपाईँको बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्। उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए, तिनका दाजुहरू पनि आएर तिनका सामने घोप्टो परेर भने, हेर्नुहोस् हामी तपाईँका दास हौँ। तर योसेफले उनीहरूलाई भने, नडराओ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई ढाडस र सान्त्वना दिए। तिमीले मेरो विरुद्धमा हानि गर्ने विचार गर्यौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो। अब बाँकी समय यो पदमा हामी बिताउनेछौँ। यो वाक्यङ छ, यो पदमा परमेश्वरले तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्यौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो। यो वाक्यांशमा हामी तीन महत्त्वपूर्ण कुराहरू देख्छौँ, तिनवटा महत्त्वपूर्ण कुराहरू। पहिलो, कष्टको यथार्थता अथवा वास्तविकता, कष्टको वास्तविकता यथार्थता। दोस्रो, हामी यहाँ परमेश्वरको पूर्व प्रबन्ध देख्छौँ, परमेश्वरको प्रबन्ध देख्छौँ। र तेस्रो परमेश्वरको भलाइ देख्छौँ, परमेश्वरको भलाइ. सो कष्टको यथार्थता, दोस्रो परमेश्वरको प्रबन्ध, र तेस्रो परमेश्वरको भलाइ. सो तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्यो, यो हानि, यो शब्दमा हामी कष्टको यथार्थता देख्छौँ. तर परमेश्वरले त्यहाँ हामी परमेश्वरको हामी प्रबन्ध देख्छौँ, भलाइ गर्ने विचार गर्नुभयो. त्यो त्यो भलाइ भन्ने शब्दमा हामी परमेश्वरको भलाइ देख्छौँ. सो द रियालिटी अफ सफरिङ, द प्रोभिडेन्स अफ गड एन्ड द गुडनेस अफ गड. सो पहिले हामी यहाँ कष्टको यथार्थता देख्छौँ. योसेफका दाजुभाइहरूले उनका विरुद्ध हानि गर्ने विचार गरेका थिए, अनि हामीलाई थाहा छ उनीहरूले के गरेका थिए. उनीहरू आफ्नो भाइप्रति डाही भएका थिए, उनीहरूलाई मार्न चाहन्थे, बेचिदिए, दुर्व्यवहार गरे. सो योसेफका दाजुहरूले उनका विरुद्ध हानि गर्ने विचार गरेका थिए. सो प्रियहरू, यसको अर्थ के हुन्छ भने दुःख कष्ट अपरिहार्य छ, यो वास्तविक छ. यसले विभिन्न रूपहरू लिन सक्छ. कष्ट हामी सबै कहाँ आउनेछ. यसले कष्टले अस्वीकार, तिरस्कार, रोग विराम, जागिर गुमाउनु वा सतावट जस्तो रूप लिन सक्छ. बी प्रिपेयर्ड, तयार हुनुहोस्, कष्ट हामी सबै कहाँ आउनेछ. जीवन इन्स्टाग्राम जस्तो छैन. हामी चारैतिरबाट अनिश्चितता र अस्त व्यस्तताले घेरिएको छ, अस्त व्यस्तताले. अभिभावकको त्यो त्यो व्यवस्थाको हेलचक्राइको कारण कुनै बच्चाको मृत्यु हुनसक्छ, डाक्टरको त्रुटिको कारण अपरेसनको समयमा बिरामी मर्न सक्छ, लापरवाह चालकको कारण पैदल यात्रीले ज्यान गुमाउनु पर्ने समय हुनसक्छ, पाइलटको गल्तीले विमान दुर्घटना हुनसक्छ. परमेश्वरले मानिसलाई आफ्ना कर्महरूको लागि उत्तरदायी बनाउनु भएको छ. हामीले हाम्रो शब्द र हाम्रो हाम्रो काममा ध्यान नदिँदा हामी अरूलाई चोट पुर्याउन सक्छौँ, अरूलाई हानि पुर्याउन सक्छौँ. त्यसको लागि हामी जवाफदेही छौँ, हामी जिम्मेवार छौँ. हामी अरूको कारण दुःख भोग्न सक्छौँ र अरूहरूले हाम्रो कारण दुःख भोग्न सक्छन्. हामी पति संसारमा बाँचिरहेको छौँ, त्यसैले हामी कष्ट भएर जान्छौँ. नयाँ भाइरसहरू आउनेछन्, डेङ्गु जस्ता रोगहरू पुनः फैलिन्छन्, रोगहरू उत्पन्न हुन्छन् नयाँ नयाँ. म यस हलमा हेर्छु, मानिसहरू विभिन्न प्रकारका कष्टसँग सङ्घर्ष गरिरहेको देख्छु. माइग्रेन, एन्जाइटी, डिप्रेसन, अविवाहितता, विधवापन, बेरोजगारी, बाँझोपन. त्यसैले म समृद्धिको सुसमाचारलाई घृणा गर्छु. आई हेट प्रोस्पेरिटी गस्पल. इन्टरनेटमा केही प्रचारहरू छन् जसले भन्छन् कि तपाईँ स्वास्थ्य, धनी र समृद्ध हुन बोलाइनु भएको छ. यो परमेश्वरको इच्छा हो, आमेन नभन्नुहोस्. मैले भनिरहेको होइन, म कसैले भनिरहेको छु, भन्दैछु. तर के परमेश्वरको साँच्चै इच्छा हो कि परमेश्वर साँच्चै हामी स्वास्थ्य भएको, हामी धनी भएको, समृद्ध भएको चाहनुहुन्छ? म यो हलमा हेर्छु, यसले अर्कै तर्क गरिरहेको देख्छु. म यो हलमा हेर्छु, म प्रभुलाई प्रेम गर्ने विश्वासीहरूको कष्टले अर्कै तर्क गरिरहेको देख्छु. म यदि परमेश्वर साँच्चै, परमेश्वरलाई साँच्चै हामी समृद्ध भएको, स्वास्थ्य भएको उहाँ चाहनुहुन्छ भने त्यसमा हामी किन स्वास्थ्य छैनौँ, हामी किन धनी छैनौँ, किन हामी समृद्ध छैनौँ? के परमेश्वर हामीलाई स्वास्थ्य, धनी र समृद्ध बनाउन चाहनुहुन्न? हामीमा के समस्या छ? हामीमा के को कमी छ? के हामीमा विश्वासको कमी छ? के हामीले अझ धेरै बिउ रोप्नुपर्ने हो? के अझ धेरै सकारात्मक हुनुपर्ने हो? प्रियहरू, हाम्रो लागि परमेश्वरको इच्छामा कष्ट पनि छ. गड वान्ट्स यु टु सफर. हामी स्वास्थ्य, धन र समृद्धि भएर होइन, तर धेरै कष्टहरू भएर परमेश्वरको राज्यमा प्रवेश गर्छौँ. त्यसैले पहिलो कुरा यो यो हामी बुझ्न आवश्यक छ कि हामीले दुःख कष्टको यो वास्तविकतालाई स्वीकार्नै पर्छ. हामी ख्रिस्टमा जब आउँछौँ, हाम्रो दुःख कष्टहरू हटेर जाँदैनन्, बरु थपिन्छ, डबल हुन्छ. दुःख वास्तविक छ, कष्ट अपरिहार्य छ. तर हामीलाई प्रश्न भनेको यो हो कि तपाईँ आफ्नो कष्टको सामना कसरी गर्दै हुनुहुन्छ? हाउ आर यु डिलिङ विथ यो सफरिङ? हाउ Do you face your suffering? कष्टको समयमा तपाईँ कुन कुरातिर सान्त्वनाको लागि फर्कनुहुन्छ? यो कष्टले भरेको जीवनमा तपाईँको आशा के हो? यदि तपाईँ कष्टमा आफ्नो मन भुलाउन संसारतिर फर्कनुहुन्छ भने, चलचित्रतिर, सङ्गीततिर, खानातिर, मित्रतातिर फर्किनुहुन्छ भने, लेखेर राख्नुहोस् कि यसले तपाईँको अवस्थालाई झन् खराब बनाउनेछ। टिकटक भिडियो, चलचित्र, खाना वा यात्राले, नयाँ नयाँ ठाउँहरू डुल्नाले तपाईँ कष्ट अलुगाउँदैन, क्षणिक रूपमा हुनसक्छ बिर्सिएर, तर कष्ट फेरि फर्किआउनेछ। कष्ट बलुन जस्तो, तपाईँले यसलाई जति नै दबाउन प्रयास गरे पनि यो अन्त त पुनः पानीमाथि नै तैरि निस्किन्छ। तपाईँ कष्टलाई अनदेखा गर्ने, अस्वीकार गर्ने र वा अन्य कुनै कुराले प्रतिस्थापित गर्ने प्रयास गर्न सक्नुहुन्छ, तर कष्ट जहिले पनि त्यही हुन्छ। तपाईँको कष्टलाई परमेश्वरको प्रबन्धको दायराभित्र राखेर हेर्न आवश्यक छ। परमेश्वरको प्रबन्धदेखि बाहिर राखेर होइन, परमेश्वरको योजनाभित्र राखेर हेर्न थाल्नुभयो भने तपाईँले आफ्नो कष्ट गुमाउने परीक्षाबाट तपाईँ जोगिनुहुनेछ। कष्टलाई परमेश्वरबाटको श्रापको रूपमा नभई तपाईँले आशिषको रूपमा हेर्न थाल्नुहुनेछ। र जोनाथन एडवर्ड्सको श्रीमतीले चाहिँ तपाईँले पनि कष्टको समयमा परमेश्वरको प्रबन्ध देख्नुहुनेछ। जोनाथन एडवर्ड्स वास्तवमा दादरो खोप लाउने काममा बित्नुभएको थियो, तर जोनाथन एडवर्ड्सको श्रीमतीले जोनाथन एडवर्ड्स आफ्नो श्रीमानको मृत्युको पछाडिको कारण, अल्टिमेट कारण, त्यो परम कारण के थियो भनेर बुझेको थिएँ, तपाईँ अघि सुन्नुभयो। सेकेन्डरी कारण दादुरा नै हो, यस दादुराले नै मरेको, तर प्राइमेरी कारणको दादुरा पछाडि पनि को छ? जोनाथन एडवर्ड्सको श्रीमती भन्नुहुन्छ कि परमेश्वरले हामीलाई कालो बादलले ढाक्नु भएको छ। परमेश्वरको प्रबन्ध कहिले मिठो हुन्छ, कहिले मिठो हुन्छ? जुन कष्टमा हामी पर्न लागेको छौँ त्यो कष्ट आउन, हाम्रो जीवन आउनबाट रोकिन्छ, हामीलाई लागेको ठुलो रोगबाट हामी सँगै पाउँछौँ। कहिले मिठो हुन्छ परमेश्वरको कष्ट? कहिलेकाहीँ तितो हुन्छ, तर तितो होस् या मिठो, परमेश्वरले जहिले पनि हाम्रो भलाइको लागि काम गर्नुहुन्छ। त्यसकारण पिता प्रियहरू, हामीले कष्टलाई परमेश्वरको त्यो प्रबन्धको दायराभित्र राखेर हेर्न आवश्यक छ। र म तपाईँहरूलाई परमेश्वरको प्रबन्धतिर फर्किनको लागि प्रोत्साहित गर्न चाहन्छु। म चाहन्छु कि तपाईँले आफ्नो कष्टलाई परमेश्वरको त्यो प्रबन्धको परिप्रेक्ष्यमा हेर्नुहोस्। आफ्नो कष्टलाई तपाईँले आफैले सम्हाल्नुपर्ने त्यो कुराको रूपमा नहेर्नुहोस्, नलिनुहोस्। सो दोस्रो हामी यहाँ देख्छौँ परमेश्वरको प्रबन्ध, परमेश्वरको प्रबन्ध। सो प्रबन्ध भनेको के हो? यो शब्द सेमिनारका बाइबल कलेजका विद्यार्थीहरूको लागि मात्र बनाइएको शब्द जस्तो लाग्छ, होइन? प्रबन्ध एकदमै प्राविधिक, टेक्निकल सुनिन्छ, तर शब्द हामीले जान्न आवश्यक छ। यो शब्द तपाईँले पनि सिक्न आवश्यक छ, किनकि यसले, यो प्रबन्धले तपाईँको कष्टको त्यो गर्मीमा शीतल छारीको रूपमा काम गर्नेछ। जन प्रभुको जन जेरी ब्रिजेसले ट्रस्टिङ गड इभन व्हेन इट व्हेन लाइफ हर्ट्स नामक आफ्नो पुस्तकमा प्रबन्धलाई यसरी परिभाषित गर्नुभएको छ। परमेश्वरको प्रबन्ध भनेको उहाँको आफ्नै महिमा र आफ्ना जनहरूको भलाइको लागि उहाँको सृष्टिको निरन्तर हेरचाह र पूर्ण शासन हो। परमेश्वरको प्रबन्ध भनेको उहाँको आफ्नै महिमा र उहाँका आफ्ना जनहरूको भलाइको लागि उहाँको सृष्टिको निरन्तर हेरचाह र पूर्ण शासन हो। सो यस परिभाषा अनुसार परमेश्वरको प्रबन्धले यो कुरा सुनिश्चित गर्छ कि सबै कुरा उहाँको सार्वभौम इच्छा अनुसार अगाडि बढ्दछ, जसले अन्तत उहाँको महिमा र उहाँको जनहरूको भलाइको लागि मिलेर काम गर्छ। परमेश्वरले सृष्टिको प्रत्येक त्यो डिटेल्समा, विवरणमाथि उहाँले शासन गर्नुहुन्छ। रोम साम्राज्यको पतन जस्ता संसारको ठुलो घटनाहरूदेखि लिएर शिरको केस झर्ने जस्ता ससाना घटनाहरू समेत माथि परमेश्वरले शासन गर्नुहुन्छ। सबैमाथि उहाँले सम्पूर्ण अधिकार र नियन्त्रण गर्नुहुन्छ। उहाँको इच्छा बाहिर वा उहाँको अनुमति बिना केही पनि हुँदैन। परमेश्वरको इच्छा गर्नुहुन्छ, परमेश्वरले इच्छा गर्नुहुन्छ, ही विल्स इट, र अनुमति दिनुहुन्छ अनि मात्र घटना गर्छ. सो हि विल्स इट, हि पर्मिस इट एन्ड देन इट ह्यापन्स. परमेश्वरले इच्छा गर्नुहुन्छ, अनुमति दिनुहुन्छ अनि हुन्छ, घटना गर्छ. त तपाईँ सोध्न सक्नुहुन्छ यो बाइबलमा कहाँ छ, मलाई एउटा मात्र पद देखाइदिनुहोस् पास्टरज्यू. यहीँ छ, हाम्रो अगाडि छ, उत्पत्ति 50 अध्यायको 20 पदमा. तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो. यो विचार गर्नुभयो भन्ने शब्द तपाईँले ध्यान दिनुहोस्, इन्टेन्डेड, मेन्ट भन्ने शब्द इङ्ग्लिसमा चलाइएको छ. यो शब्दलाई गलत तरिकाले पनि बुझ्न सकिन्छ र पहिले म यसको अर्थ के होइन त्यो बताउन चाहन्छु. विचार गर्नुभएको अर्थलाई, त्यो शब्दको अर्थ, यसको अर्थ यो होइन कि परमेश्वरले खराबीलाई भलाइमा बदल्नुभयो वा यसलाई भलाइमा रूपान्तरण गर्नुभयो. यो सुरुबाटै उहाँको योजना थिएन, अन्तिममा आएर परमेश्वरलाई के गर्नुभयो, टर्न गरिदिनु भयो. यसको अर्थ यो हो कि परमेश्वरले खराबीलाई भलाइको लागि तयार पार्नुभएको थियो. योसेफ दाजुभाइहरूले योसेफको विरुद्धमा गरेका सबै व्यवहारहरू एकदम खराब कामहरू थिए, तर सुरुदेखि नै भलाइ गर्ने परमेश्वरले उद्देश्य राख्नुभएको थियो. अन्तिम समयमा आएर मात्र होइन, योसेफले आफ्नो योसेफको दाजुभाइहरूले उसमाथि दुर्व्यवहार गरिरहँदाखेरि परमेश्वर चाहिँ असंलग्न हुने र अन्तिममा मात्र परमेश्वर संलग्न हुने कुरा भइरहेको छ यहाँ. तर योसेफले आफ्नो दाजुहरू योसेफको दाजुभाइहरूले उसमाथि गरेको त्यो दुर्व्यवहारद्वारा नै परमेश्वरले भलाइको काम अगाडि बढाइराख्नु भएको थियो. तपाईँ परमेश्वरको सुरुदेखि नै त्यहाँ उद्देश्य, उहाँले राख्नुभएको थियो उद्देश्य तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ. अन्तिम समय मात्र होइन, योसेफका दाजुभाइहरूमा दुष्ट विचार आएदेखि नै परमेश्वरले यसलाई भलाइको निम्ति योजना गर्नुभएको थियो. परमेश्वर सुरुदेखि नै संलग्न हुनुहुन्थ्यो, अन्तिममा मात्र होइन. सो परमेश्वरले कहिले पनि यसरी सोच्नु भएन कि ओहो स्थिति त निकै खराब भइसकेको छ, मैले योसेफलाई शासक बनाउन चाहेको थिएँ त्यसकारण उसलाई सपना दिएको थिएँ, तर लाग्छ उसको दाजुभाइहरूले यसलाई अब हुन दिँदैन, योसेफको सपना पुरा नहोला जस्तो छ. यसो हेर्दाखेरि दाजुभाइले उसलाई बेचिदियो, म के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ. परमेश्वर यसरी सोचिराख्नु भएको थिएन, सम आइडिया त आउँछ, ओके ड्यान्ड्रान बत्ती बोल्छ अनि परमेश्वरको माइन्डमा एउटा आइडिया आउँछ, ओके अब म यसो गर्छु, अब यही खराब कार्यलाई म भलाइमा परिणत गर्छु. परमेश्वर यसरी गरेर काम गरिरहनु भएको छैन. तपाईँले विचार गर्नुहोस्, योसेफमाथि जबरजस्तीकरणको आरोप लगाइन्छ, झ्यालखानामा थुनियो, त्यसपछि के हुन्छ होला, अब मुख्य पेनाले उसलाई होइन छुटाउन, जेलबाट झ्यालखानाबाट बाहिर निक्लनलाई मद्दत गर्ला भन्ने मैले ठानेको थिएँ, तर उसले त उसलाई नै बिर्सिदियो, अब के गर्ने होला. परमेश्वर दोधारमा हुनु, थ्याङ्क गुडनेस अन्तत फारोको त्यो मुख्य पियाउनेले सम्झियो, अब म यस खराब परिस्थितिलाई भलाइतिर मोड्नेछु. होइन, यो पदको अर्थ त्यो होइन. परमेश्वरले योसेफको अवस्था लिएर यसरी प्रतिज्ञा दिइराख्नु भएको थिएन, बरु योसेफले भोगेका सबै कष्टहरूद्वारा उसलाई मार्गदर्शन गर्ने, त्यस प्रत्येक पाइलाहरूलाई आफ्नो सार्वभौम त्यो उद्देश्य पुरा गर्न प्रयोग गर्ने परमेश्वरको योजना थियो. हामी प्रश्न गर्न सक्छौँ यस समयमा कि यसको अर्थ के, यसको अर्थ योसेफको दाजुभाइहरूले उनीहरूमाथि गरेका त्यो त्यो कामहरूको कुनै परिणाम, त्यो दुर्व्यवहारको कुनै परिणाम, उनीहरूको पापको कुनै परिणाम भोग्नु पर्दैन भन्ने हो. आखिरी परमेश्वरको योजना त रहेछ त, कि परमेश्वरको त्यो प्रबन्धले अथवा सार्वभौमिकताले योसेफको दाजुभाइहरूलाई गैर जिम्मेवार बनाउँछ, उनीहरूको निम्ति त्यहाँ बहाना छ, एक्सक्युजै छ, पक्कै पनि छैन. परमेश्वरले कसैलाई पाप गर्न बाध्य पार्नुहुन्न, परमेश्वरले कसैलाई हत्या, बलात्कार, अपराध वा चोरी गर्न लगाउनुहुन्न, उहाँमा कुनै पाप छैन, परमेश्वर कुनै पनि अध्ययारो छैन. तर आफ्नो सिद्ध योजनामा परमेश्वरले खराबीलाई आफ्नो असल उद्देश्यको लागि प्रयोग गर्नुहुन्छ. त्यसकारण कतिचोटि परमेश्वरले मानिसहरूलाई आफ्नो त्यो प्रकटित इच्छाको विरुद्धमा पनि काम गर्न अनुमति दिनुहुन्छ, परमेश्वरको इच्छा प्रकटित इच्छाको विरुद्धमा काम गर्न पनि अनुमति दिनुहुन्छ. यद्यपि हामी सबै त्यो कारणहरू बुझ्न सक्दैनौँ, र एउटा कुरा हामीलाई थाहा छ कि परमेश्वरले कहिले कसैलाई आफ्नो सार्वभौम इच्छाको विरुद्धमा भने काम गर्न दिनुहुन्न, यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ. उहाँको प्रकटित इच्छाको विरुद्धमा उहाँले काम गरिराख्नु भएको देखिए तापनि आफ्नो सार्वभौम इच्छाको विरुद्धमा उहाँले कहिले पनि काम गर्न दिनुहुन्न, अनुमति दिनुहुन्न. सो परमेश्वरले जे अनुमति दिनुहुन्छ त्यो उहाँको इच्छा अनुसार नै हुन्छ. सो पुरानो र नयाँ करार दुवैमा परमेश्वरको सार्वभौम उद्देश्यलाई घोषणा गर्ने पदहरू प्रशस्त छन् जसलाई हामी प्रबन्ध भन्छौँ. यीमध्ये केही पदहरू यस प्रकार छन्. परमेश्वरले एफिसी 1:11 पद अनुसार सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पुरा गर्नुहुन्छ. सबै कुरा परमेश्वर घोषणा गर्नुहुन्छ. यसैया 46:10 पदमा कि आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु. म भन्छु मेरो अभिप्राय, मेरो इन्टेन्सन, मेरो 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 इच्छा ठहरनेछ र मैले चाहेको सबै पुरा गर्नेछु. मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन् तर परम प्रभुकै उद्देश्य विजयी हुन्छ. हितोपदेश 19:21 पद मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ तर परम प्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ. हितोपदेश 16:9 के एक पैसामा दुई भङ्गेरा बिक्दैन, तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैनन्. मथि 10:29 पद राजाको हृदय परमप्रभुको हातमा छ, खोलाको पानी चाहिँ जता मन लाग्यो उहाँले उतै फर्काउनुहुन्छ. हितोपदेश 21:1 सबकोमा चिट्ठा त हालिन्छ तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै आउँछ. हितोपदेश 16:33 परमेश्वरले आफ्नै महिमाको लागि आफ्नो सार्वभौम उद्देश्यहरूलाई जसलाई हामी प्रबन्ध भन्छौँ पुरा गर्नुहुन्छ. जसरी हुन्छ परमेश्वरको महिमा, उहाँको शक्ति, सार्वभौमिकता र विशिष्टता अथवा पवित्रताको प्रदर्शन हो भनेर हामी बुझ्नुपर्छ. परमेश्वरको महिमा के हो भने तपाईँ यदि अनुमोलमा हुनुहुन्छ भने तपाईँले यो कुरा जानिराख्नुहोस्, परमेश्वरको महिमा भनेको उहाँको शक्ति, उहाँको सार्वभौमिकता, उहाँको विशिष्टता अर्थात् पवित्रताको प्रदर्शन हो. तर यो यतिमै सीमित छैन. परमेश्वर केवल आफ्नो महिमाको लागि मात्र काम गर्नुहुन्न. परमेश्वरले सबै कुरा आफ्नो महिमा साथै उहाँका जनहरूको भलाइको लागि गर्नुहुन्छ. परमेश्वरको प्रबन्ध परमेश्वरको महिमाप्रति मात्र नभएर उहाँका जनहरूको भलाइप्रति पनि लक्षित छ. परमेश्वरको प्रबन्ध र परमेश्वरको भलाइबीच घनिष्ठ सम्बन्ध छ. र तेस्रो सत्यता हामी यहाँ यो 20 पदबाट हामी सिक्ने तेस्रो सत्यता भने परमेश्वरको भलाइ. पद 20 हेर्नुहोस् न, तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने, कुभलो गर्ने, खराब गर्ने विचार गरेका थियो तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो. कहिले कहिले गर्नुभयो, अन्तिममा आएर होइन, त्यही कामद्वारा सुरुदेखि नै परमेश्वरको प्लान नै यही थियो, परमेश्वरको योजनाै थियो यही थियो, परमेश्वरको प्रबन्ध यही थियो. इट वाज अल अकर्डिङ टु हिज प्रोभिडेन्स. इट वाज अल वर्किङ आउट अकर्डिङ टु हिज प्रोभिडेन्स. ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन् कि हामी यस पदमा परमेश्वरको भलाइ देख्दैनौँ र अवश्य देख्छौँ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो. परमेश्वर त्यही कामद्वारा भलाइ गर्ने योजना गर्नुभयो. परमेश्वर त्यही कामद्वारा भलाइ गर्ने इच्छा गर्नुभयो. परमेश्वरले आफ्ना जनहरूको भलाइको लागि योसेफको जीवनमा एउटा योजना बनाउनु भएको थियो. र उत्पत्तिको सन्दर्भमा परमेश्वरले खराबीबाट भलाइ गर्ने त्यो विचार गर्नुभएको कुरा अनिकालको समयमा धेरैको जीवन बचाउनु थियो, धेरैको जीवन बचाउनु थियो. योसेफको दाजुभाइहरूले हानि गर्ने विचार गरेको कुरा परमेश्वरले मानिसहरूको निम्ति उद्धारको आफ्नो ईश्वरीय योजना पुरा गर्न तिनीहरूका पापमय कार्यहरू समेत प्रयोग गरेर महान भलाइको निम्ति योजना बनाइसक्नु भएको थियो. परमेश्वरको भलाइ अन्तत उहाँको उद्धारको अनुग्रहमा प्रकट हुन्छ. परमेश्वरको भलाइ सर्वोच्च र अन्तिम रूपमा येशु ख्रीष्टद्वारा मुक्ति दिने उहाँको योजनामा देखिन्छ. प्रेरित 2:3 पदमा 23 पदमा पेन्तिकोसको दिनमा पत्रुसले येशूलाई क्रुसमा टाँग्ने परमेश्वरको निश्चित योजनाको बारेमा यसो भनेका थिए कि परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूको हातद्वारा तपाईँहरूले क्रुसमा टाँगेर मार्नुभयो. के तपाईँले देख्नुभयो, येशूलाई क्रुसमा टाँग्नु पनि परमेश्वरको सार्वभौम र निश्चित योजनाको एउटा भाग थियो जुन मानव एजेन्टहरूद्वारा पुरा गरियो. त्यही पनि यो उहाँको मुक्तिको उद्देश्य नै थियो. येशु ख्रीष्ट अधर्मी मानिसहरूको हातबाट त्यो मर्ने पीडित हुनुहुन्थेन, बरु उहाँ अधर्मी मानिसहरूको हातबाट मर्नुहुने एक विजेता हुनुहुन्थ्यो. विजेता परमेश्वर ख्रीष्टलाई क्रुसमा टाँग्न अनुमति मात्र दिनु भएन, परमेश्वरले नै, पिता परमेश्वरले नै पुत्र परमेश्वरलाई क्रुसमा टाँग्नुभयो. यसैया 53 अध्यायको 10 पद अनुसार ख्रीष्टलाई क्रुसमा चकनाचुर पार्न, नष्ट पार्न, धुजा धुजा पार्न, सिद्ध्याउन, कष्टमा पार्नु परमेश्वरको इच्छा थियो. इट वाज द विल अफ गड द फादर टु क्रस द गड द सन एट द क्रस. ख्रीष्टको दुःख कष्ट परमेश्वरको इच्छा थियो. यदि परमेश्वरले आफ्नो पुत्रलाई क्रुसमा कष्ट भोग्न दिन सक्नुहुन्छ भने के उहाँले हामीलाई त्यही कष्ट भोग्नलाई बोलाउनु भएको छैन? सो तपाईँको लागि यसको अर्थ के हो? यसको अर्थ यो हो कि परमेश्वरले तपाईँको चिन्ता, तपाईँको एन्जाइटिज, तपाईँको माइग्रेन, तपाईँको एकल जीवन, बाँझोपन, बेरोजगारी, यहाँसम्म कि मृत्यु जस्ता हरेक कुरालाई अन्तत तपाईँको भलाइको लागि प्रयोग गर्नुहुन्छ. सुन्नुभयो? तपाईँले भोगिरहेका कष्टहरू तपाईँको भलाइको लागि हो. परमेश्वरको श्राप होइन फेरि, यो अनिष्ट होइन, यो दुर्भाग्य होइन, यो भाग्यको खेल होइन. परमेश्वरको पूर्व प्रबन्ध अनुसार उहाँले तपाईँको भलाइको लागि सबै कुरा हुन दिनुभएको छ. तपाईँ भन माइग्रेनको पीडामा भलाइ के छ त्यहाँ? क्यान्सरमा भलाइ के छ त्यहाँ? किडनी फेलियरमा भलाइ के छ त्यहाँ? बेरोजगारीमा भलाइ के छ त्यहाँ? बाँझोपनमा भलाइ के छ त्यहाँ? वी डोन्ट नो, हामीलाई थाहा छैन. तर हामीलाई थाहा छ भलाइ छ त्यहाँ, भलाइ छ. गड नोज इट, गड डजन्ट मेक अ मिस्टेक. परमेश्वरले गल्ती गर्नुहुन्न, उहाँले भुल गर्नुहुन्न, उहाँ मानिस जस्तो हुनुहुन्न. रोमी 8 अध्यायमा त्यस कारण पावलले यसरी भन्न सकेका छन् कि हामी जान्दछौँ कि उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ. हरेक कुरामा, हरेक माइग्रेनमा, हरेक तिरस्कारमा, खेदमा, सतावटमा, रोग बिराममा, कष्टमा, अभावमा परमेश्वरले भलाइ नै गर्नुहुन्छ. तपाईँ कष्टमा परमेश्वर के भलाइ गर्न चाहनुहुन्छ? धेरै कुराहरू हुनसक्छ, भलाइका धेरै धेरै पक्षहरू हुनसक्छ. तर एउटा प्रमुख कुरालाई म जोड दिन चाहन्छु, त्यो तपाईँको पवित्रीकरण, योर सेङ्क्टिफिकेसन. तपाईँको पवित्रीकरण, पवित्रीकरण भन्नाले तपाईँको कष्टद्वारा परमेश्वरले तपाईँलाई ख्रीष्टको प्रतिरूपमा ढाल्ने उद्देश्य राख्नुभएको छ. कष्टद्वारा तपाईँलाई गड वान्ट्स टु मेक यु लुक मोर लाइक हिज सन जिजस क्राइस्ट देन वर्ल्ड. संसारभन्दा पनि बढी आफ्नो पुत्र ख्रीष्ट जस्तो बढी देखिने बनाउने, तपाईँलाई त्यो देखिने बनाउने परमेश्वरले उद्देश्य राख्नुभएको छ. त्यस कारण रोमी 8:29 फेरि तपाईँले विचार गर्नुभयो भने त देख्नुहुन्छ, अघि हामीले पढ्यौँ हाम्रो पाप पनि स्वीकार गर्ने कारणमा, जहाँ यसरी लेखेको छ कि परमेश्वरले हामीलाई आफ्नो पुत्रको रूपसम्म बनाउनलाई अघिबाट नियुक्त गर्नुभयो. परमेश्वरले हामीलाई, तपाईँलाई, मलाई, जो हामी कष्ट भएर गइरहेको छौँ, जो हामी अभावमा छौँ, हामी जो सङ्घर्ष गरिरहेको छौँ, हामीलाई, तर हामी जो ख्रीष्टमा छौँ, हामीलाई आफ्नो पुत्र यसु ख्रीष्टको रूप समान उहाँ जस्तै बनाउनलाई अघिबाटै नियुक्त गर्नुभयो. सो हाम्रो चुनावको उद्देश्य ख्रीष्ट जस्तो भन्नु हो, पवित्र हुनलाई, हामीलाई पवित्र जातिको रूपमा हामीलाई अलग गर्नलाई, छुट्याउनलाई, बनाउनलाई परमेश्वरले पहिले नै हामीलाई नियुक्त गर्नुभयो. सो जो परमेश्वरको यो उद्देश्य अनुसार बोलाइएका छन् उनीहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ, भलाइ नै. यसको मतलब तपाईँको दुःख अर्थहीन छैन, यो दुर्भाग्य वा संयोगको कारण भइरहेको छैन, न त यो परमेश्वरको, परमेश्वर तपाईँलाई प्रेम गर्नु न भनेर भन्ने सङ्केत नै हो. बरु यो परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको एउटा चिन्ह अथवा सङ्केत हो, स्पष्ट प्रमाण हो. तपाईँको कष्ट परमेश्वर तपाईँ प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो. उहाँले तपाईँलाई पवित्र तुल्याउन, शुद्ध पार्न र स्वर्ग अर्थात् अनन्त महिमा तयार पार्न, तयार गर्न दुःख कष्टको प्रयोग गर्नुहुन्छ. समृद्धिले तपाईँले मलाई स्वर्गमा तयार गर्दैन. समृद्धिले हामीलाई संसारमै रहने, संसारमै रम्ने, संसारकै चाहनाले बनाउँछ. कष्टले हामीलाई, हामी भएको त्यो सबै शारीरिक पनि संसारिक पनि निचोरेर निकाल्छ, परिष्कृत गर्छ, अनि हामीलाई स्वर्गमा तयार गर्छ. अनन्तताको प्रकाशमा जीवनका जीवनमा हाम्रो जीवनमा कुन कुन कुरा महत्त्वपूर्ण छन् र कुन कुन कुरा महत्त्वपूर्ण छैन, महत्त्वहीन छन् भनेर प्रकट गरिदिएर दुःख कष्टले हामीलाई पवित्र तुल्याउँछ. प्रभुको जन जेरी ब्रिजेसले यसो भनेका छन् कि गम्भीर रोग वा आफ्नो प्रियजनको मृत्यु, भौतिक हानि वा प्रतिष्ठामाथिको आँस, साथीभाइहरूको बाटोको तिरस्कार वा सपनाहरूको असफलता, यी सबैले हामीलाई जीवनमा कुन कुरा वास्तवमा महत्त्वपूर्ण छ भन्ने बारेमा सोच्न बाध्य पार्छ. पद, मान मर्यादा, धन सम्पत्ति वा प्रतिष्ठा पनि अब त्यति महत्त्वपूर्ण देखिँदैन जब हामी कष्ट भएर जान्छौँ. हामी हाम्रो इच्छाहरू र अपेक्षाहरू, इभन असल इच्छाहरू परमेश्वरको सार्वभौम इच्छामा समर्पण गर्न थाल्छौँ. हामी दिनानुदिन परमेश्वरमा निर्भर हुन थाल्छौँ र केवल त्यो कुरा मात्र हामी चाह गर्छौँ जुन कुराले अनन्तताको निम्ति महत्त्व राख्छ. परमेश्वरले हामीलाई पवित्र तुल्याउँदैन. गड इज सेङ्क्टिफाइङ अस. प्रभुका जन थोमस वाटसन भन्नुहुन्छ, आगो बिना कुनै पनि सुनको भाँडा बनाउन सकिँदैन. आगो बिना कुनै पनि सुनको भाँडा बनाउन सकिँदैन. सकिन्छ? सकिँदैन. प्रिय, जबसम्म हामी कष्टको भट्टीमा पग्लेर शुद्ध हुँदैनौँ, हामी परमेश्वरको लागि आदरको भाँडा बन्न सक्दैनौँ. मित्र, दुःख कष्ट हाम्रो शिक्षक हो. सफरिङ, अफ्लिक्सन इज आवर टिचर. हाम्रो शिक्षक हो, हाम्रो गुरु हो. लुथरले आफू दुःखमा नपरेसम्म, कष्टमा नपरेसम्म केही भजन सङ्ग्रह कहिल्यै राम्ररी बुझ्न नसक्ने बताए. जब लुथरले कष्ट भोगे अनि मात्र उसले भजन सङ्ग्रह, कति कष्ट सम्बन्धीको भजन सङ्ग्रह बुझ्न थाले. थोमस वाटसनले फेरि पनि अल थिङ्स फर गुड नामक पुस्तकमा भन्नुभएको छ कि बिरामी ओछ्यानले अक्सर प्रवचनले भन्दा बढी सिकाउँछ. सिक बेड टिचर्स मोर देन अ सर्मन. बिरामी ओछ्यानले प्रवचनले भन्दा बढी सिकाउँछ. हामी पापको कुरूप त्यो दृश्यलाई दुःख कष्टको गिलासमा राम्रोसँग देख्न सक्छौँ. थोमस वाटसन निरन्तर भन्नुहुन्छ. अघि भर्खर हामीले विलियम कुपरद्वारा लिखित एउटा फोहोरा नामक सुन्दर भजन गायौँ. यो भजन हामी कतिजनाको फेभरेट हो, फेभरेट सङ्ग हो. मेरो पनि फेभरेट सङ्गमै पर्छ, फेभरेट मनपर्ने भजनमा पर्छ. त त्यस भजनको पछाडि ख्रिस्टका सेवक विलियम कुपरको कष्ट थियो के तपाईँलाई थाहा छ? त्यो भजन हिमालयन जाबामा कफी खाँदै, आइफोन इन्स्टाग्राम चलाउँदै लेखिएको भजन थिएन. त्यो भजन कष्टको बिचमा जन्मिएको भजन थियो, बनेको भजन थियो. जब विलियम कुपर बिरामी भए, उनले आफ्नो रोगको माध्यमबाट यस्ता चिजहरू उसले देखे जुन उनले त्यो रोग बिना कहिले देख्न सक्ने थिएन. तिनले ती कुराहरू देखे जुन तिनले देख्न अति आवश्यक थियो. विलियम कुपरले नरक देखे, स्वर्ग देखे, पापको गम्भीरता देखे, परमेश्वरको अनुग्रहको गहिरो अर्थ देखे. कष्टको बिचमा, कष्टको बिचमा, अनि दुःखको समयमा, कष्टको समयमा कुपरलाई कुन कुराले सबैभन्दा बढी सान्त्वना दियो? सुसमाचारले. ख्रिस्टको उद्धार गर्ने कार्यको सत्यता, परमेश्वरको अनुग्रह र अनन्त जीवनको आशा नै थियो जसले कुपरलाई उसको अन्धकारमय त्यो जीवनमा आशा दिएको थियो, साहस दिएको थियो. पछिल्लो चर्चको पिकनिकमा हाम्रो कान्छो छोरा नेथन लड्यो र सिसाले उसको निधार काट्यो. हामीले उसलाई तुरुन्तै नजिकको क्लिनिकमा दौडाएर पुर्यायौँ. नर्सले उसको घाउ सफा गर्ने क्रममा हामीले नेथनको टाउको हल्लिन नदिनको निम्ति कडाकडी पक्रनु पऱ्यो र एन्टिसेप्टिकले उसलाई अझ धेरै त्यो पीडा दिइरहेको थियो. अनि हामीले उसलाई कति पनि हेल्प गरिरहेको देखिरहेको थियौँ. उसले उस त्यतिखेर नेथनको माइन्डमा, मनमा के चलिरहेको थियो, के सोचिरहेको थियो उसले? यही कि हामी उसलाई माया गर्दैनौँ. यदि गर्थ्यौँ भने हामीले उसको पीडामा पीडा थप्दैनथ्यौँ. तर वास्तवमा हामीले उसलाई माया गरेको कारण उसलाई हामीले क्षणिक पीडा भएर जान दियौँ ताकि उस चङ्गै होस् निको होस् भनेर त्यो उसलाई हामीले दिएको त्यो पीडा उसको भलाइको लागि थियो। त्यस गरी प्रियहरू जब तपाईँ कष्टमा हुनुहुन्छ परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्न भनेर विश्वास नगर्नुहोस्। परमेश्वर तपाईँलाई तपाईँको त्यो बिरामीको ओछ्यानमा त्याग्नु भएको छैन। परमेश्वरले तपाईँलाई कष्टमा त्याग्नु भएको छैन, उहाँलाई त्याग्नुहुने छैन। परमेश्वरले आफ्ना सन्तानलाई कहिले पनि त्याग्न सक्नुहुन्न। हामी उहाँको सन्तान हो, उहाँले हामीलाई कहिले पनि त्याग्न सक्नुहुन्न। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। एउटी आमाले आफ्नो बच्चालाई आफ्नो सन्तानलाई त्याग्न सक्छिन्, तर परमेश्वरले हामीलाई कहिले त्याग्नुहुने छैन। जब सियोनले भन्यो अर्थात् इस्रायलले भन्यो परमप्रभुले मलाई त्याग्नु भएको छ, मेरा परमप्रभुले मलाई बिर्सनु भएको छ, परमप्रभुले यसो भनी जवाफ दिनुभएको थियो यसया 49:14-15 के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र सक्दैन? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिन र टिठ्याउँछिन्? त्यसले बिर्सन पनि सक्छ तर म तँलाई बिर्सन सक्दिनँ। हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, मेरा पर्खालहरू निरन्तर मेरै सामने छन्। हेर, मैले मेरा हत्केलामा तँलाई खोपेको छु। ख्रिस्टको हत्केलामा हामी ख्रिस्टको कहिले नत्याग्ने त्यो प्रतिज्ञा हामी देख्छौँ। ख्रिस्टको हत्केलामा हामी परमेश्वरको त्यो कहिले परिवर्तन नहुने प्रेम देख्छौँ। आमाले हामीलाई त्याग्न सक्ला, ख्रिस्टले हामीलाई कहिले पनि त्याग्नुहुन्न। आमाले जस्तो माया अरू कसैले पनि गर्दैन, होइन? तर आमाको मायाभन्दा पनि बढी परमेश्वरको माया शक्तिशाली छ। परमेश्वर हामीलाई हाम्रा आमाहरूले भन्दा बढी माया गर्नुहुन्छ। हामी वचनको अन्ततिर आइपुगेका छौँ र मलाई लाग्छ विलियम कुपरले लेख्नुभएको अर्को भजन पनि छ त्यहाँ, जुन भजन हामीले किसी किसीमा गाइरहेको छैनौँ, सायद हामी एक दिन गाउन सुरु गर्छौँ। त्यो भजनसँगै आजको भजन अन्त गर्नु एकदमै उत्तम हुन्छ जस्तो लाग्छ मलाई। र त्यो भजनको बोल रहेको छ, गड मुभ्स इन अ मिस्टिरियस वे, गड मुभ्स इन अ मिस्टिरियस वे, अर्थात् परमेश्वर रहस्यमय तरिकामा चल्नुहुन्छ। परमेश्वर गोप्य तरिकाले रहस्यमय तरिकामा चल्नुहुन्छ। म जस्तै यी भजनका शब्दहरू अन्तराहरू पढ्दै जान्छु, कृपया तपाईँ ध्यान दिएर सुन्नुहोस्। परमेश्वर आफ्नो अद्भुत कार्य गर्न रहस्यमय तरिकामा चल्नुहुन्छ। उहाँले आफ्नो पाइलाहरू समुद्रमा राख्नुहुन्छ र आँधीमा सवार हुनुहुन्छ। खोज्न नसकिने गहिरो खानीभित्र कहिले असफल नहुने कौशलले उहाँले आफ्नो उज्यालो योजना सञ्चित गर्नुहुन्छ र आफ्नो सार्वभौम इच्छा पुरा गर्नुहुन्छ। आतङ्कित सन्तहरू, नयाँ साहस ल्याऊ। तिमीलाई डर लागेका ती बादलहरू अनुग्रहले भरिएका छन् र फुटेर आशिषहरू बर्सिनेछन्। हो, आशिषहरू तिम्रो शिरमाथि। कमजोर बुझाइले परमेश्वरलाई न्याय नगर, तर उहाँको कृपामा भरोसा गर। अनिष्ट देखिने प्रबन्धको पछाडि उहाँले आफ्नो हँसिलो अनुहार लुकाउनुहुन्छ। उहाँको उद्देश्यहरू चाँडै फक्रनेछन्, हरेक घडी खुल्दै जानेछन्। कोपिलाको स्वाद तितो हुनसक्छ तर फुल मिठो हुनेछ। आतङ्कित सन्तहरू, नयाँ साहस ल्याऊ। तिमीलाई डर लागेका ती बादलहरू अनुग्रहले भरिएका छन् र ती फुटेर आशिषहरू बर्सनेछन्। हो, आशिषहरू तिम्रो शिरमाथि। अन्धविश्वासले पक्कै गल्ती गर्छ र उहाँको कामलाई व्यर्थै विश्लेषण गर्छ, तर परमेश्वर आफै व्याख्याकार हुनुहुन्छ र उहाँले सबै कुरा स्पष्ट एक दिन पारिदिनुहुनेछ। उहाँकै तरिकामा। आमेन। अनुसार प्रार्थना।